ईद फिर आई है, खुशियाँ लाई है, ईद फिर आई है, ईद कुर्बान, ईद फिर आई है, खुशियाँ लाई है, ईद फिर आई है, ईद कुर्बान।
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ
صلاة والسلام علیک یا رسول اللہ
وعلی آلک و اصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ
وعلی
آلک و اصحابک یا نور اللہ ہمارے پیارے نبی اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے تم جہاں بھی ہو مجھ پر درود پڑھو کہ تمہارا درود مجھ تک پہنچتا ہے صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم جی پیارے پیارے بچوں اور کڈس مدنی چینل کے ناظرین آج ایک مرتبہ پھر کڈس مدنی چینل آپ لوگوں کے لیے لے کر آیا ہے بہت ہی پیارا پروگرام جس پروگرام کا نام ہے بکرا عید بچے اور مفتی محمد قاسم اتاری بتائیے پروگرام کا نام کیا ہے
بکرا عید بچے
جی ہاں آپ پروگرام کے بچے تو نظر آ رہے ہیں پروگرام میں ہیں بچے بچے کہاں ہیں بکرا عید کہاں ہیں آج ہے بکرا عید مفتی صاحب کہاں ہیں جی ہاں وہ نظر نہیں آ رہے اب سے کچھ ٹائم کے بعد ہمارے اس پروگرام میں شامل ہو جائیں گے بلکہ اپنے ہی پروگرام میں شامل ہو جائیں گے مفتی دعوت اسلامی مفتی محمد قاسم اتاری اور یہ وہ مفتی صاحب ہیں جس طرح ہم قرآن پاک کا ترجمہ پڑھتے ہیں تو مفتی صاحب نے قرآن پاک کا ترجمہ بھی فرمایا ہے پڑھا ہے آپ لوگوں نے جو بچے پڑھتے ہیں قرآن پاک ان کے ترجمہ جو قرآن ہے جنہوں نے تحریر فرمایا اس کا نام کیا ہے سب مل کر بولیں
ترجمہ کنز العرفان
جی ہاں آپ سنتے ہیں نا ترجمہ کنز العرفان ترجمہ کنز العرفان تو یہ لکھا ترجمہ کنز العرفان کس نے مفتی دعوت اسلامی محمد قاسم اتاری دامت برکاتہ ملا لیا تو انشاءاللہ طرف سے کچھ دیر کے بعد مفتی صاحب بھی اپنے ہی پروگرام میں شامل ہو جائیں گے اور پیارے بچوں آج عید کا دن ہے عید الاضحیٰ بکرا عید بھی اس کو کہتے ہیں جو کہ برکتوں سے مالا مال ہے اور آج کے دن بھی ہمیں اللہ تعالیٰ کا شکر ادا کرنا چاہیے جب بھی کوئی ہمیں نعمت ملے اللہ تعالیٰ کا شکر ادا کریں 12 ربیع الاول اللہ تعالیٰ کی نعمت تو کیا کرنا ہے اللہ تعالیٰ کا شکر ادا کرنا ہے جنہوں نے قربانی کی جانور اللہ تعالیٰ کی راہ میں پیش کیے یہ بھی اللہ تعالیٰ کا شکر ادا کریں گوشت کھا رہے ہیں اللہ تعالیٰ کا شکر ادا کریں اب بتائیں پانی پینے کے بعد کیا پڑھتے ہیں
الحمدللہ
اللہ پاک کا شکر ادا کرتے ہیں آپ نے اچھے اچھے کپڑے پہنے ہوئے
اللہ پاک کا کرم
آج عید کا دن ہے
اللہ پاک کا شکر
کڈس مدنی چینل کے پروگرام میں آئے ہوئے ہیں
الحمدللہ
مسکرا رہے ہیں
الحمدللہ
تو یہ بھی ایک اللہ تعالیٰ کی نعمت ہے نا مسکرا رہے ہیں خوش ہیں خوشی کس نے ادا فرمائی ہے
اللہ
پاک نے عید مبارک دے رہے ہیں ایک دوسرے کو
الحمدللہ
کون سا بچہ ہے جو مسکرا کر اچھے انداز سے بولے گا عید مبارک کون بچہ ہے اچھے انداز سے جو بولے گا بچیاں بھی ہیں ماشاء اللہ جو اچھے انداز سے کون بولے گا عید مبارک بولنا ہے چلیں آپ کھڑی ہو جائیں بھائی اچھے انداز سے مزہ آ جائے
عید مبارک
زور سے بول دیں
عید مبارک
کچھ مبارک میں ہے مسئلہ چلیں جی ان کی عید مبارک آپ اسی طرح قبول کریں جی اور آپ بولیں بچی جی بچی بچی کھڑی ہو کے بچی
عید مبارک
عید مبارک اور کوئی بچہ اچھے انداز سے جو بولے گا مزہ آ جائے جی آپ بولیں مائک تو ہے آپ کے پاس جی
عید مبارک
عید مبارک اور کوئی بچہ آپ نعت خواں بھی ہیں آپ نعت خواں بھی ہیں
جی
طرز میں بول دیں عید مبارک
عید مبارک
آپ طرز میں کچھ سنا دیں عید مبارک کیسے بولیں گے طرز میں مائک ہے نا جی
عید مبارک مبارک عید مبارک مبارک عید مبارک مبارک عید مبارک
عید
مبارک مبارک عید مبارک مبارک عید مبارک مبارک عید مبارک
ماشاء اللہ ماشاء اللہ زبردست زبردست اچھا مجھے ایک بات بتائیں اگر کوئی آپ کے گھر میں گوشت لے کر آتا ہے گوشت دینا کس طریقے سے اور لینا کس طریقے سے کون بچے تین دوبارہ
سیدھے ہاتھ سے
سیدھا ہاتھ کون سا ہے
یہ والا
یہ والا اچھا والا ہے بھائی یہ تو ماشاء اللہ اور देना कैसे लेना कैसे? अगर कोई गोश्त देने आया, गर्मी के दिन चल रहे हैं, कोई मेहमान आपके घर में गोश्त देने आता है और गर्मी के दिन क्या करेंगे जी? कौन बच्चा बताएगा जी? चले आप बताइए जी मेरे बच्चे।
जज़ाकअल्लाह।
जी हाँ, क्या कहना है?
जज़ाकअल्लाह।
आपके मामू ने आपको गोश्त दिया, आप क्या बोलेंगे?
जज़ाकअल्लाह।
जी हाँ, माशाल्लाह माशाल्लाह। ये आपने जुमला याद रखना है। दुआ दे दें, जब कोई हमारे साथ भलाई करे तो हमने उसको दुआ देनी है, शुक्रिया अदा करना है, जज़ाकअल्लाह खैरा। गोश्त मांगना नहीं है, गोश्त
मांगना नहीं है।
उस ईद में समझाते थे कि ईदी नहीं मांगना है, इस ईद में समझा रहे हैं
गोश्त नहीं मांगना।
अच्छा, आप कोई चीज मांग रहे होते हैं तो कैसे मांगते हैं? यूं है ना, यूं हाथ होता है, दे देना ईदी, दे देना गोश्त, दे देना। तो प्यारे बच्चों एक बात याद रखें, हाथ ये एक ही है, ये है लेने वाला हाथ। क्या है?
लेने वाला।
ऐसे कीजिए, जब आप बोले दे देना, ऐसे ही करेंगे ना। और जब आप दे रहे होते हैं तो हाथ कैसा हो जाता है? ये लें। कैसे? देखिए, हाथ ये एक ही है, ये वाला हाथ अच्छा है, ये वाला हाथ अच्छा
नहीं है।
अगर ऐसा हाथ हो तो अल्लाह ताला की बारगाह में हो, मांगे नहीं लोगों से, हमें दे दें, हमें दे दें, हमें दे दें, हमें दे दें, ये अच्छी बात नहीं, मांगना नहीं है। ठीक है, मांगना नहीं है। आइए अपने प्रोग्राम को आगे की जानी मजीद बढ़ाते हैं और शामिल करते हैं तिलावत कुरान करीम। नहायत ही तवज्जो के साथ कान लगा के तिलावत सुननी है, हाथ बांध कर।
ईद फिर आई है, ईद कुर्बान।
اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صدق الله العظيم
سبحان
الله ماشاءاللہ جی پیارے بچوں تو پروگرام آپ لوگ دیکھ رہے ہیں پروگرام کا نام ہے بقرعید
بچے اور مفتی محمد قاسم اتاری
دامت برکاتہ ملالیہ تو تشریف لا رہے ہیں مفتی دعوت اسلامی محمد قاسم اتاری
سبحان اللہ
ماشاءاللہ ماشاءاللہ السلام علیکم ورحمۃ اللہ وبرکاتہ
نام بکرے کا رکھا پیار کرتے
کیسے مفتی صاحب آپ
الحمدللہ
ماشاءاللہ
الحمدللہ ماشاءاللہ عید کی رونق تو صحیح لگی ہوئی ہے بھائی
اللہ تعالیٰ آپ کو بھی شاد آباد رکھے
آمین
جزاک اللہ
بیٹھے بیٹھے چلے تشریف رکھے
جزاک اللہ
تو جی پیارے بچوں آج ان شاء اللہ تعالیٰ پروگرام ہے پروگرام کا نام کیا ہے اب بتائیے
بچے مفتی محمد قاسم اتاری
آج کا پروگرام کتنا اچھا ہونے والا ہے اتنا
بہت اچھا
ان شاء اللہ کچھ سوالات مفتی صاحب کریں گے کچھ سوالات بچے بھی کریں گے کچھ ایکٹیویٹیز وغیرہ ہے بچوں کی باتیں بھی ہیں تو ان شاء اللہ تو گھر پہ بچے بیٹھے ہوئے یہ مفتی صاحب کو آپ نے دیکھا ہوگا فتوے دیتے ہوئے لوگوں کے مسئلے مسائل سنتے ہوئے آج اس انداز سے کہ بچوں کے ساتھ مفتی صاحب بیٹھے ہوئے ہیں اور بات چیت ہو رہی ہے اور جیسی ہم سنتے ہیں وہ ترجمہ کنزل
عرفان
تو ماشاء اللہ جیسے کہ میں نے پروگرام سے پہلے بچوں کو بتایا کہ ماشاء اللہ مفتی صاحب نے تحریر کیا تو یہ کہ آج آپ کی بھی زیارت ہو رہی اس انداز سے تو یہ ہے کہ کالس وغیرہ تو ہم آپ کی لے نہیں سکتے ہو تو آج آپ نے پورا پروگرام سکون سے اطمینان سے بیٹھ کر دیکھنا ہے جی مفتی صاحب عید کا دن ہے بچے بھی تیار ہیں بچے گھروں پہ سن بھی رہے ہیں کیا فرمائیں گے
جی عید کا دن ہے اور وہ بھی بڑی عید کا دن ہے عید الاضحیٰ بقر عید اور بڑی عید اور یہ جو بڑی عید ہے اس میں تو خیر بچوں کی جو انوالومنٹ ہے وہ تو ماشاء اللہ اپنے مرتبہ عروج کو پہنچی ہوتی ہے
ویسے عیدیں دو ہیں بولتے ہیں اس والی عید میں زیادہ مزہ آتا ہے
یہ والی عید جو ہے اس کی وہ ذرا اس کا ذرا ڈیوریشن زیادہ ہوتا ہے نا
عید سے پہلے
سے شروع ہوتا ہے اور پھر یہ ویسے ہی 3 دن کی عید ہوتی ہے اور ڈیوریشن یہ ہے کہ جس کو جب بکرا نصیب ہو گیا اس کی عید تو شروع ہو گئی
جی.
تو اس اعتبار سے بھی ماشاء اللہ اس میں خوشیاں اور ذرا بھاگ دوڑ اور یہ وہ سب زیادہ ہوتا ہے
جی جی.
تو چھوٹی عید کا خیر اپنا مزہ ہوتا ہے, اس میں ذرا عیدی ملتی ہے, اس میں بوٹیاں ملتی ہیں, گوشت ملتا ہے, کھانے ملتے ہیں. تو لیکن یہ ہے کہ ماشاء اللہ بڑا پیارا دن ہے,
ماشاء اللہ
بڑا عظیم دن ہے یہ. اچھا یہ ایک اور اس میں عرض کروں میں, جیسے یہ بڑی عید کتنا جو ہے وہ اس سے ایک دھوم دھام سے منائی جاتی ہے, لیکن ایک وقت وہ آتا ہے کہ جب اس عید کا پتہ بھی نہیں چلتا, ہوتا ہی نہیں ہے کہ بھائی عید ہے تو قربانی کرنی ہے تو یہ کرنا ہے وہ کرنا ہے, بلکہ یاد بھی نہیں ہوتا کہ بھائی عید ہے اور یہ اس کا بھی کچھ کرنا ہے, اور عید کی نماز بھی نہیں پڑھتے. یہ ہوتا ہے جب بندہ حج پہ جاتا ہے.
اچھا سبحان اللہ, دیکھیں آپ نے پوری بات بتائی نا, پھر سبحان اللہ نکلا, ورنہ یوں سوچا.
تو حج پہ جو جانے والے ہیں, چونکہ وہ 9 ذوالحجہ کو میدان عرفات میں ہوتے ہیں, مغرب کے بعد وہاں سے نکلتے ہیں, رات مزدلفہ میں گزارتے ہیں,
سبحان اللہ,
فجر کی نماز پڑھتے ہیں, پھر وہاں سے وہ منا کو چلتے ہیں. تو اب یہ ہوتا ہے عید کا دن, یعنی 9 ذوالحجہ کا دن گزرا, اس کے بعد کی رات گزری. اب اگلا دن ہمارے یہاں کے اعتبار سے تو یعنی اس پورے جوش و خروش کے اعتبار سے ہے نا, لیکن جو حاجی ہوتا ہے تو حاجی نے وہاں منا میں جا کے ٹھہرنا ہوتا ہے, کنکریاں مارنی ہوتی ہیں, تو وہ تھکا اتنا ہوتا ہے, اس کو دوسرے کام اتنے ہوتے ہیں, تو نہ وہ عید کی نماز پڑھتا ہے, نہ اس پہ واجب بھی نہیں ہوتی, یعنی ایسا نہیں ہے کہ وہ عید کی نماز چھوڑ دے گناہگار ہوتا ہے, تو وہ عید کی نماز بھی نہیں پڑھتا, اور اس کو یہ ذہن میں بھی نہیں ہوتا کہ آج کوئی عید ہے تو کچھ اسپیشل کرنا ہے. وہ اپنے انہی کاموں کے اندر, اور وہ کینکریاں جمع کرنا اور جا کے شیطان کو مارنا,
حاجی ہو گیا ہوں.
ہاں تو وہ یہ ہوتا ہے, اور قربانی وہ کرتے ہیں ان میں سے, یعنی کافی سارے حاجی قربانی کرتے ہیں, لیکن عام طور پہ وہ یہ ہماری عید والی قربانی نہیں ہوتی, وہ حاجیوں کے اوپر ایک قربانی ہوتی ہے
جو
حاجیوں کی دو قسمیں ہوتی ہیں, اس میں ایک حاجیوں پہ قربانی ہوتی, تو وہ اپنے اس والی قربانی کو کرتے ہیں. یہ ہماری جو عید والی قربانی ہے یہ اکثر حاجی نہیں کرتے, ان پر واجب بھی نہیں ہوتا.
اچھا بچوں کو بھی دعاؤں سے نواز دیں کہ حج نصیب ہو جائے, مدینہ دیکھ لیں.
ہاں اب آپ کے لیے نہیں, یعنی کہ دعا یہ بھی ہے کہ اللہ تعالیٰ آپ کو ایسی عید نصیب فرمائے کہ جس میں آپ عید ہی کو بھول جائیں کہ آج عید ہے.
سبحان اللہ,
یعنی کہ اللہ تعالیٰ آپ کو حج نصیب فرمائے.
ماشاءاللہ اللہ تعالیٰ برکت عطا فرمائے. تو ماشاءاللہ پروگرام دیکھ رہے ہیں, اور انشاءاللہ تعالیٰ مزید اچھی اچھی باتیں ہم آپ کو سناتے رہیں گے, اپنے پروگرام کو مزید آگے کی جانب بڑھاتے ہیں, مفتی زیادہ ایک کلام شامل کر دیتے ہیں.
ماشاءاللہ
عید پر آئی ہے عید قربان
صلی اللہ علیہ یا رسول اللہ وسلم علیک یا حبیب اللہ حضور لائق تھے نا
حسر غزر کر لیا کعبے سے آنکھوں نے ضیا پائے حسر
ماشاءاللہ ماشاءاللہ. اچھا جی, آج کے پروگرام کا فارمیٹ کچھ طریقہ کار یوں ہے, تیار کیا گیا ہے, کچھ بچے آپ سے سوالات کریں گے اور مفتی صاحب بھی آپ سے سوالات کریں گے. تیار ہیں آپ لوگ بچوں؟
جی.
اور مفتی صاحب بھی تیاری سے؟ جی. مفتی صاحب, پہلے آپ کی طرف سے ایک سوال ہو جائے.
آپ میں سے اس مرتبہ منڈی کون کون گیا؟ کوئی رہ نہیں گیا سوائے یہ چھوٹی مدنی منی ہو گئے, باقی تو ماشاءاللہ سارے پہنچے ہوئے. اچھا بھائی, کو محروم نہیں رہا جانے سے نا.
اچھا, ابو کے ساتھ چلے گئے. اچھا, بات چھوٹے بچے ضد بھی کر رہے تھے, نہیں میں بھی جاؤں گا, اس کو نہیں لے کے جانا ہے, لیکن وہ اینڈ ٹائم پر اس نے جو ماحول بنایا, بولے چلو بھائی.
ویسے بچوں کو لے جانے میں تو احتیاط کرنی چاہیے, کیونکہ جانور ہوتے ہیں نا, سارے قابو میں نہیں ہوتے. اچھا, پھر یہ بھی ہے کہ مختلف منڈیاں ذرا مختلف انداز کی ہوتی ہیں. کسی جگہ ذرا پڑھی لکھی منڈی ہوتی ہے, یعنی کہ جانور بھی ذرا سلجھے ہوئے ہوتے ہیں, طریقے سے باندھے ہوئے ہوتے ہیں,
سلجھے میں اٹکے میں
مراد ہے کہ جن کو تھوڑا سا ٹرین کر کے اور وہ کر کرا کے باندھا ہوتا ہے, اور کسی جگہ ذرا وہ واقعی جانور ہوتے ہیں تو وہ پھر اپنی حرکتوں سے بتاتے ہیں کہ وی آر ناٹ لائک یو, تو وہ بھی ہوتا ہے. تو بچوں کو جانے میں ویسے احتیاط کرنی چاہیے, اور اس میں بھی خاص طور پہ جو بڑے جانوروں کے پاس, جیسے گائے کی جگہ جیسے بچھڑا ہے اور بیل ہے, اچھل کود والے جو جانور ہیں تو وہاں پر جانا ذرا ڈینجرس ہوتا ہے. بکرے ذرا شریف ہوتے ہیں.
اچھا, بعض گائیں بھی ایسی ہوتے ہیں, گلے میں ہاتھ ڈال لیتے ہیں, سیلفیاں ویلفیاں بھی چل رہی ہوتی ہیں بچوں کی, تو بعض تو گائیں بھی ایسی ہیں.
بس اس ہمت کو تو سلام ہی کر سکتے ہیں. اچھا, تو وہاں جو ہے کوئی اپنا ایکسپیرئنس شیئر کرے, وہاں کا ماحول کیا تھا اور کیا ہو رہا تھا, بھاؤ تو کیا چل رہا تھا, شور کیسا تھا, تو کیا ماحول تھا, کوئی ذرا ایکسپلین کرے.
جی, کتنے مہنگے جانور تھے؟ جی, مائک دے. میں
گائے بکروں کا شور تھا وہاں پر.
اچھا,
ویسے جانور یہ باقاعدہ باتیں بھی کرتے ہیں.
اچھا,
یعنی ان کی جو آپس میں کمیونیکیشن ہے, جو گفتگو ہے, تو وہ ایک دوسرے سے کوئی نہ کوئی بات بھی کر رہے ہوتے ہیں. اسی لیے حضرت سلیمان علیہ الصلوۃ والسلام نے قرآن پاک میں آیت مبارکہ ہے کہ انہوں نے فرمایا تھا کہ یا ایہا الناس علمنا منطق الطیر, کہ اے لوگوں, ہمیں پرندوں کی بولی سکھائی گئی.
سبحان اللہ.
تو جو پرندے آپس میں بولتے تھے حضرت سلیمان علیہ الصلوۃ والسلام اسے سمجھ لیتے تھے.
سبحان اللہ.
اسی طرح قرآن پاک کے اندر ایک واقعہ ہے کہ حضرت سلیمان علیہ الصلوۃ والسلام اپنے تخت پر کہیں جا رہے تھے, تو جس جگہ پہ اترنے لگے تو وہاں پر چیونٹیاں تھیں بہت ساری, چھوٹی والی. تو جو ان کی ملکہ تھی تو اس نے اپنی ساری چیونٹیوں سے کہا کہ بھئی سارے اپنے اپنے سوراخوں میں, بلوں میں گھس جاؤ, تو کہیں ایسا نہ ہو کہ سلیمان علیہ السلام اور ان کا لشکر جو ہے وہ بے علمی کے اندر تمہیں روند نہ دے. تو یہ واقعہ بھی قرآن پاک کے اندر ہے کہ چیونٹی نے جو ہے وہ بکیا سب سے کہا کہ ادخلوا مساکنکم, اپنے اپنے بلوں کے اندر چلے جاؤ, ایسا نہ ہو کہ یہ لشکر جو ہے وہ تمہیں رون دے. تو تو اب جو چونٹی نے آپس میں یوں بات کی تو قرآن پاک کے اندر ہے فتبسم ضاحکا من قولہا, تو سلیمان علیہ الصلوۃ والسلام اس چونٹی کی آواز سن کے بات سن کے مسکرا پڑے کہ اسے کیسا خیال ہے اپنے سارے جو ہے وہ دیگر چونٹیوں کا. تو چونٹیاں ہیں, پرندے ہیں, جانور ہیں, تو یہ جو بولتے ہیں تو یہ بھی کچھ نہ کچھ ہوتا ہے اس کے اندر بھی, یعنی کہ میننگ ان کے اعتبار سے ہوتا ہے, ہمیں سمجھ نہیں آتا, لیکن اللہ تعالیٰ کسی کو یہ فہم اور سمجھ دے دے تو پھر سمجھ آئے گا کہ یہ کہہ رہے ہیں کہ بھائی ذرا ہوشیار رہنا ان سے, یعنی کہ پھر جو بھی ان کی باتیں ہوگی وہ سمجھ آ جائیں گی.
ماشاء اللہ.
سب سے یونیک جانور جس نے دیکھا ہو منڈی میں یا اپنے علاقے میں, کو منفرد قسم کا دیکھا ہو؟
آسٹریلین بیل.
آسٹریلین بیل, تو یہ کیا, یعنی کہ کیا چیز ہوتی ہے یہ
آسٹریلین بیل؟ ایک تو بہت لمبا ہوتا ہے, پھر ہائٹ بھی اس کی اچھی ہوتی ہے اور تگڑا ہوتا ہے.
آسٹریلین بیل جو ہے یہ بڑا اونچا, لمبا, چوڑا اور صحت مند ہوتا ہے, اور یہ واقعی گلی سے اگر گزرے نا تو ایک مرتبہ تو آپ کو سلام کرنا پڑ جائے گا اسے, سر ٹھیک ہیں آپ گزر جائیے, ہم پیچھے ہو جاتے ہیں آپ کے لیے.
روپ دبدبہ
ایسا ہوتا ہے. اچھا, اور کسی نے کوئی تھوڑا سا یونیک قسم کا دیکھا ہو؟
آپ جی کیا دیکھا؟
بھینسا.
بھینسا,
یعنی کہ بھینسا سے مراد ہے وہ جو کالے والا ہوتا ہے وہ؟ اچھا, تو اس میں یعنی کہ یونیک کیا تھا کہ وہ کالا تھا یا کیا تھا؟ وہ
چلنے کا انداز الگ ہے اس کا.
چل رہا تھا,
چلنے کا انداز الگ ہے.
چلیں اب مائک لے کے.
اچھا اچھا, ماشاء اللہ.
جی میری بھی.
جی جی.
بکرا.
تو کیا اس میں اسپیشل دیکھا؟
جب بکرا واپسی میں جب آ رہا ہوتا ہے نا, ایسا اچھل اچھل بھاگ بھاگ کر آ رہا ہوتا ہے.
اچھل اچھل بھاگ بھاگ کے آتا ہے اور اپنی ہی جگہ پہ آگے بیٹھتا ہے. زبردست بھائی, کمال ہے. اس کا مطلب ہے کہ آبزرویشن بڑی اچھی رکھی ان کے اوپر کہ وہ اپنی ہی جگہ کے اوپر آ کے. اچھا, یہ سب کا ہی ہو گیا.
یونیک آپ نے پوچھا تو بچے بتا بھی رہے ہیں.
ویسے پرندے بھی جیسے صبح اڑتے ہیں نا, تو واپسی کے اندر ایسا نہیں ہے کہ پڑوسیوں کے گھونسلے کے اندر چلے جائیں, واپسی کے اندر وہ بھی اپنے گھونسلے میں آتے ہیں. اور وہ جو چھوٹے چھوٹے یعنی کہ پرندوں کی مائیں ہوتی ہیں, تو وہ بھی جو دانہ وغیرہ لے کے آتی ہیں نا, تو وہ اپنے ہی بچوں کو کھلاتی ہیں, ورنہ بچے تو سارے ملتے جلتے ہی ہوتے ہیں ان کے. اچھا, اسی طرح جو شہد کی مکھی ہے, شہد کی مکھی جو ہے وہ تو اتنا دور جاتی ہے, اتنا دور جاتی ہے کہ وہ کئی کئی میل جو ہے نا وہ کلو میٹر دور جاتی ہے, اور وہاں سے سیدھی واپس آتی ہے.
اچھا, ان کے تو رستے بھی نہیں ہیں, بس اوپر ہوا کا سفر ہے ان کا.
بس وہ ہوا کا سفر ہے, لیکن اللہ تعالیٰ نے جو راستے ان کے لیے متعین کر دیے ہیں وہ اسی کے اوپر واپس آتے. اچھا, اور یہ جو جیسے شہد بنتا ہے نا, تو اب اس کے باقاعدہ جنگل ہوتے ہیں پورے پورے نا, جن میں باقاعدہ شہد بنایا جاتا ہے. ویسے تو یعنی کہ کسی بھی جگہ اس کا وہ لگ جاتا ہے, چھتا وغیرہ لگ جاتا ہے, لیکن کئی باقاعدہ جنگل ہوتے ہیں. جنگل کے اندر جو ہے یوں کہہ لے کہ 10,000 چھتے لگے ہوئے, اور وہ سب ساتھ ساتھ لگے ہوئے, کوئی درخت نمبر ایک پہ ہے تو کوئی 10 پہ ہے, کوئی 15, 20, 25, 30. جو مکھی جائے گی نا وہ سیدھی اپنے ہی چھتے میں واپس آئے گی.
جس چھتے سے گئی,
جس چھتے سے گئی ہے اسی میں واپس آئے گی,
برابر میں بھی
تو وہ اسی کے اندر واپس آتی ہے. تو یہ اللہ تعالیٰ نے ان کے اندر بھی جو ہے نا ایک اتنی سی سمجھ جو ہے وہ رکھی ہوئی ہے.
اچھا مفتی صاحب, جیسے کہ بچے جانور وغیرہ لے کر آئے, یہ اپنا بکرا, یہ اونٹ وغیرہ باس کے, تو بہت اٹیچمنٹ بہت ہو جاتی ہے. اب عید سے پہلے عید ہے, لیکن اب وہ لمحہ آیا ہے کہ بس اب جانور کو دینا ہے, حوالے کرنا ہے, پتہ ہے کہ تیاری ہے, اب یہ رائے خدا میں قربان کیا جائے گا. اور بعض بچے نا بہت افسردہ ہوتے ہیں, جانے بھی دیتے ہیں, ایک فیل بن رہی ہوتی ہے.
دیکھیں قربانی کا جو اصل مزہ ہے نا, وہ تو اس اٹیچمنٹ کے ساتھ زیادہ ہے.
سبحان اللہ.
یعنی مثال کے طور پہ آپ جو ہے نا وہ بکرا لے آئے اور آپ ذبح کر دیں, تو میری اس سے اٹیچمنٹ کیا ہوگی؟ نہ بکرا میرا, نہ میں نے اس کو پالا بوسا, نہ کچھ کیا,
خرچہ ہوا ہے.
تو وہ جو اللہ تعالیٰ کے لیے قربان کرنے کا ذہن ہے کہ اللہ کا حکم اور اللہ کی پسند جو ہے وہ مجھے اپنی پسند سے زیادہ پسند ہے, تو اب جانور تو مجھے پسند ہے, لیکن اس جانور کو اب ذبح کر دینا خدا کو پسند ہے.
سبحان اللہ.
تو پھر یہ ہوتا ہے کہ ہم اپنی پسند اللہ کی پسند کے لیے چھوڑ دیتے ہیں. تو یہ جو اللہ تعالیٰ سے ایک محبت کا تعلق ہے, اور اللہ تعالیٰ کو ہم ایک خدا مانتے ہیں, اور اس کی عظمت پر ہمارا ایمان ہے, اور اس کے حکم کو ہم سب پہ فوقیت دیتے ہیں, तो ये उसका इजहार ज्यादा है ही इसके अंदर के अटैचमेंट उसके साथ ज्यादा।
जबरदस्त जबरदस्त।
तो ये एक बड़ी शानदार चीज होती है अटैचमेंट होना। यूं बड़ा अच्छा है कि जो बच्चा बचपन से अपनी बहुत ही पसंदीदा शय को अल्लाह के लिए कुर्बान करता रहा है, ये पूरी जिंदगी इसी सोच के साथ जो है वो बड़ा होगा कि पसंदीदा चीज को खुदा के लिए कुर्बान करना है। बल्कि कुरान पाक की एक आयत मुबारक है, जैसे चौथे पारे की जो पहली आयत है उसमें क्या फरमाया कि लन तनालुल बिर हत्ता तुनफिकु मिम्मा तुहिब्बून, कि तुम आला दर्जे की नेकी को उस वक्त तक नहीं पाओगे जब तक अपनी बहुत पसंदीदा शय अल्लाह की राह में कुर्बान नहीं करोगे।
सुभान अल्लाह।
तो यूं कह ले कि अगर जैसे एक बड़े की कुर्बानी है कि उसने कुर्बानी की, एक बच्चे ने कुर्बानी की, तो ये हो सकता है बच्चे को सवाब ज्यादा मिले।
सुभान अल्लाह।
कि इसकी चाहत जो है वो ज्यादा बड़ी थी और इसकी पसंद वो ज्यादा बड़ी थी, तो इसने अपनी उस पसंद को अल्लाह के लिए कुर्बान किया।
रो रहे होते हैं, आंसुओं से रो रहे होते हैं, लेकिन ये है कि खुश दिली से भी करना है। ये जो बात मुफ्ती साहब ने इरशाद फरमाई बड़ी ही प्यारी बात है, मोहब्बत है, दिल नहीं चाह रहा, लेकिन अब अल्लाह पाक का हुक्म आ गया तो अब क्या करेंगे, भले रोते रोते ही हवाले करें कि ठीक है, तो इस पर अल्लाह ताला की रजा पे हमने राजी रहना है। माशाल्लाह। और कोई बात जी मेरे बच्चे?
क्या जानवरों को मालूम होता है वो कुर्बान होने जा रहा है?
वैसे तो नहीं पता होता कि उनको पता ही चले कि उनको वो कुर्बान होने जा रहे हैं। हाँ ये हो सकता है कि जैसे एक उनके सामने गया और कुर्बान हुआ, तो अब दूसरे को इतनी सेंस हो जाएगी कि भाई इसके बाद मेरी बारी है, या जब उसको पकड़ेंगे तो अब उसको समझ आ जाएगी कि अब मेरे साथ भी यही होने वाला है, या जब उसको ज़बह करने लगते हैं तो उस वक्त जो उसकी हरकतें हैं
भाग रहा होता है
वो बता रही होती है कि अब उसको इसकी सेंस हो रही है कि उसके साथ क्या होने जा रहा है।
सही, सही,
बाकी जो ये मशहूर है बच्चों के अंदर ही मशहूर है वो कि भाई वो जो कुर्बानी की रात आती है तो उनकी आंखों में जो ना वो छुरियां घूम जाती हैं।
सुना है आप लोगों ने?
जी।
क्या होता है उसको, क्या ख्वाब में क्या है,
छुरियां आ रही हैं,
आंसू निकल रहे होते हैं।
हाँ, तो वो असल में वो घर वालों को ख्वाब में छुरियां नजर आ रही होती है कि सुबह ये चलानी है, बकरों या गाय वगैरह को नजर नहीं आ रहा होता, तो उनको जरा एक दूसरे को देख के
थोड़ी सी सामने बातें कर रहे होते हैं, इसकी टिक्का बनाऊंगा, इसकी बॉडी बनाऊंगा।
हाँ, इसीलिए ना, इसीलिए शरीयत का हुक्म ये है कि एक जानवर को दूसरे जानवर के सामने ज़बह ना किया जाए, यानी ऐसा ना हो कि भाई ये बंदा हुआ और यहाँ पर इसको ज़बह किया, अब इसके बाद इसकी बारी है। नहीं, फरमाया कि अकेले अकेले इस तरह ज़बह करें कि दूसरा उसको देख ना रहा हो, क्योंकि इसका देखना इसको इस वक्त भी तकलीफ़ देगा और इसकी बारी आने के इंतज़ार में भी इसको तकलीफ़ दे रहा होगा, तो इसलिए फरमाया कि एक दूसरे जानवर के सामने ज़बह ना किया जाए।
ज़बरदस्त ज़बरदस्त।
मेरा नाम उबैद मुस्तफ़ा है। मुफ्ती साहब, मैंने ये देखे बकरे, बैल और दुम्बो वगैरह की ज़्यादा कुर्बानी होती है लेकिन ऊँट की कम होती है, इसकी क्या वजह है?
ये बड़ा दिलचस्प सवाल है ये कि ऊँट की कुर्बानी कम होती है और गाय, बैल और बकरे की ज़्यादा होती है, उसकी कई वजह है। उसकी एक बड़ी वजह तो ये है कि बकरे को संभालना जो है ये सबसे आसान है, गाय को संभालना उसकी बनिस्बत ज़रा मुश्किल है लेकिन तब भी यूं कह लें कि हो जाता है, लेकिन ऊँट को संभालना तो ये चूँकि हमारे आम पाया नहीं जाता, जैसे हमारे पाकिस्तान में आम तौर पे इस तरह ऊँट नहीं पाए जाते, तो बकरे और गाय ये हम सबको नज़र भी आते हैं, चल रहा होता पूरा साल ही सिलसिला चलता है, गोश्त भी बिकता है, तो अब एक ऐसी चीज़ के जो वैसे पूरा साल नहीं देखी और अब वो आ जाए तो इतनी बड़ी शय को संभालना ये बड़ा मुश्किल होता है।
उसको ज़बह करना, उसको नहर करना, ये भी है कि
अच्छा दूसरा क्या है, बकरों को ज़बह करने वाले कसाई और गाय को ज़बह करने वाले कसाई आपको जगह जगह मिल जाएंगे, बल्कि कई मरतबा ये भी होता है कि घर में ही कोई बंदा जो है वो बकरे को ज़बह कर देता है, तकबीर बड़ी ज़बह कर दिया,
पूरा पूरा बना देते हैं,
पूरा पूरा बना देते हैं। अच्छा, कई इलाकों के अंदर, पंजाब के अंदर मैंने खुद देखा है कि गाय भी जो है ना वो घर वाली ज़बह कर रहे होते हैं, कसाई वगैरह का तकल्लुफ जो है ना ज़रा कम किया जाता है, तो लेकिन ऊँट को कोई बताते खुद ज़बह कर ले
और जब वो हो रहा होता रश इतना,
तो ये हो नहीं सकता कि ऊँट को खुद ज़बह कर ले, क्योंकि उसके ज़बह करने का अंदाज मुख्तलिफ होता है, उसको खड़ा करके जो है वो किया जाता है, बकिया जानवरों को जो है ना वो यानी कि लिटा के करते हैं, ऊँट को खड़े खड़े करते हैं, अब खड़े खड़े तो उसके पास जाने मुश्किल होते हैं। अच्छा, तीसरी वजह ये भी होती है कि अब बकरा लेके आते हैं तो बकरे को घर के अंदर सेहन में बांध दिया, या आपने दरवाजे के बाहर बांध दिया। अच्छा, कई लोग अपनी छत पे ले जाते हैं, जिनकी छत होती तो छत पे भी ले गए। अच्छा, गाय को मोस्टली यही है कि बड़ा घर है तो चले आपने अंदर बांध लिया या गली में बांध दिया,
मंडी से इसी तरह रक्षे में बैठा के ले आते हैं।
ऊंट का क्या करेंगे? आम तौर पे घर छोटे और ऊंट बड़े, तो ऊंट घर के अंदर होगा, घर वाले बाहर होंगे। तो ये वो है, वो अरबी के अंदर वो एक जुमला कहा जाता है जिसका तर्जमा ये है कि ऊंट जो है वो खैमे में और खैमे वाला बद्दू जो है ना वो बाहर पहुंचा हुआ है। तो यूं उसको इतना जो है ना उसको संभालना रखना ये सब मुश्किल होता है। वरना वैसे आपको एक दिलचस्प चीज़ बताऊं कि जो ऊंट की कुर्बानी है ये सबसे अफजल है।
सुभान अल्लाह, सुभान अल्लाह। ये जितने भी जानवर हैं मुझसे आप, ये बकरी वगैरह, ये
बकरी, गाय, ऊंट जो है, इन तीनों में ऊंट की कुर्बानी जो है ये सबसे अफजल है। तो यूं चूंकि उसको ज़रा रखना मुश्किल है, हमारे यहाँ ऊंट का गोश्त खाने का इतना रवाज नहीं है हमारे इस खित्ते के अंदर, तो इसलिए फिर ऊंट कम ज़बा किया जाता है। होता है, और जहाँ होता है फिर वहाँ देखने वाला होता है कि कैसे जो ना वो जमा होते हैं और कैसे उसको देखते हैं।
अच्छा, जानवर के सामने छुरी तेज़ करनी चाहिए?
जानवर के सामने छुरी तेज़ नहीं करनी चाहिए, छुरी तेज़ करने का अमल जो है वो ज़रा उससे हट के किया जाए। जानवर का जो सेंस है, जो समझ है, वो इतनी सी है कि उसको छुरी की समझ आ जाती है कि ये तरकीब जो ना ये ज़रा सही नहीं जा रही मेरे लिए, तो इसलिए छुरी अलहदा ही जाए, तेज़ की जाए।
माशाल्लाह माशाल्लाह। चलें जी, सवालत भी हो रहे हैं, बच्चे सवालत कर रहे हैं, अपने अंदाज से सवालत कर रहे हैं। अब मुफ्ती साहब आपसे एक सेगमेंट करने जा रहे हैं, और प्यारे बच्चों मुफ्ती साहब आपको जो है ना चंद सवालत बताएंगे और देखते हैं कि आप उस शख्सियत तक पहुँचते हैं। कोई चीज़ भी हो सकती है, कोई साहबी हो सकते हैं, कोई नबी अलैहिस्सलाम हो सकते हैं, जिसकी समझ में आ जाए वो हाथ खड़ा करेंगे। तैयार हैं आप लोग?
जी।
तो मुफ्ती साहब आपको चंद इशारे देंगे, पहले इशारे में समझ में आया तो हाथ बुलंद करना है, दूसरे में आया तो हाथ बुलंद करना है। अब देखते हैं कितने इशारों में जो है आप शख्सियत तक पहुँचते हैं। तैयार हैं आप लोग?
जी।
माशाल्लाह माशाल्लाह, ज़बरदस्त। पहला इशारा,
पहला इशारा है आप एक नबी भी हैं और रसूल भी।
ये तो मुश्किल हो जाएगा, पहले में अगर आप नबी भी हैं रसूल भी हैं। मेरा मशवरा है एक और इशारा ले लें।
आप पर एक आसमानी किताब भी नाजिल हुई।
अब चंद के नाम जहन में है, चल इनसे ही ले लें बार। जी,
हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम,
हमारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम, आपके ज़हन में क्या?
अच्छा, ये जी,
आप सल्लल्लाहु अलैहि वसल्लम।
जी मुफ्ती साहब तीसरा इशारा देंगे।
अच्छा चले, तीसरा इशारा आपके नाम का पहला हर्फ मीम है।
सुभान अल्लाह। एक और इशारा,
आपका एक लकब बहुत ज्यादा मशहूर है।
आहा,
मीम से नाम शुरू होता है,
सही है,
और एक लकब बहुत मशहूर है।
एक लकब बहुत ज्यादा मशहूर है। जी बेटा आपके जहन में क्या है?
हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अच्छा, अब इसका अगर जवाब ये बने कि आपके नाम का पहला हर्फ मीम है,
ठीक है,
और आपका एक लकब बहुत मशहूर है यानी हजरत मूसा अलैहि सलाम, नाम मीम से भी शुरू होता है, पहला हर्फ मीम भी है, और आपका एक लकब कलीमुल्लाह अल्लाह से बातें करने वाले, ये भी बड़ा मशहूर है, इसका मतलब है कि अभी थोड़ा सा इसके अंदर मजीद जो है ना वो और
एक और इशारा
तख़सीस जो है ना वो हो सकती है। आपने जागती हालत में अल्लाह पाक को देखा है।
अब तो आसान हो गया होगा बाल बच्चों, ये आप नाम बताइए।
हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, सुभान अल्लाह माशाल्लाह।
जवाब दुरुस्त हो गया भाई,
सुभान
अल्लाह। बच्चों ने शामिल रहे, बताते रहे बताते रहे, लेकिन फाइनल।
अच्छा, अब जो है ना जो सवाल होगा उसमें जिस हद तक कई मुश्तरक हैं,
ज्यादा बच्चे शामिल थे उसमें,
तो उसमें जो है वो रखे, क्योंकि जैसे एक नाम अगर हो गया तो अब जैसे मीम से शुरू है मूसा अलैहि सलाम भी है, किताब नाजिल हुई वो भी मूसा अलैहि सलातो सलाम है, लकब मशहूर है वो भी मूसा अलैहि सलातो सलाम है, तो कई आ जाते हैं। अच्छा, आप एक सहाबी हैं।
चले जी,
इसमें तो बहुत सारे आ जाएंगे ना,
ये मुश्किल हो जाएगा ना, किसका नाम है? अभी थोड़ा सा वाज़े हो जाए।
आप सहाबा के नाम तो 1,24,000 है,
सही,
ठीक है, तो लिहाजा आप एक सहाबी हैं, ये होगी पहली बात। अब दूसरी बात से बहुत करीब तक जाएंगे लेकिन उसमें भी कुछ और शामिल होंगे। आपकी परवरिश नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने की, दो नाम बताइएगा।
हजरत अली अल मुर्तजा शेर खुदा करम अल्लाह तआला वजह
करीम। ये तो हजरत अली रजी अल्लाह का नाम बता रहे हैं। और
नबी पाक अलैहि सलातो सलाम ने एक और सहाबी की भी परवरिश की, सहाबी भी हैं परवरिश भी की,
हजरत अबू बकर सिद्दीक रजी अल्लाह
तआला। ये दो नाम आ गए,
उनकी परवरिश नहीं की थी। और
सब मिलकर बोले
हजरत अनस बिन मालिक रजी अल्लाह तआला।
दो तीन नाम आ रहे हैं। एक और
वो परवरिश में किसी हद तक आ सकते हैं, यूं वैसे परवरिश में नहीं है। दूसरे बनते हैं हजरते जैद बिन हारिसा।
ठीक,
हजरते जैद बिन हारिसा। अच्छा, अब तीसरा जो है, तीसरे से जो है वो आप बिल्कुल वादे हो जाएगा। आप नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के कज़न हैं,
बराबर वाले बच्चे को जाए।
हज़रत अली मुर्तज़ा शेर खुदा रज़ी अल्लाह ताला अन्हु।
हज़रत अली मुर्तज़ा शेर खुदा रज़ी अल्लाह ताला अन्हु, जवाब माशाल्लाह दुरुस्त है। अब एक और सवाल इसके साथ ही मैं जोड़ के बयान करता हूँ।
जरूर जरूर जरूर।
कि वो जो दूसरे साहबी थे हजरत जैद बिन हारिसा, इनके बारे में कोई एक बात किसी को याद हो, पढ़ी हो, सुनी हो हजरत जैद बिन हारिसा के बारे में?
जब हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम अलग अलग शहर में वो दीन की तबलीग की दावत देने गए थे तो ये इनके साथ थे?
नहीं, इन्होंने अपने हिसाब से जवाब दिया। बच्चों को पकड़ा मुझे।
नहीं, ये इन्होंने दुरुस्त बयान किया है।
हाँ,
गालिबन सफर ताइफ के अंदर जो है वो हजरत जैद बिन हारिसा रदी अल्लाह ताला नो साथ थे।
शाबाश, हाँ शाबाश है,
माशाल्लाह माशाल्लाह
शाबाश।
अच्छा, अब जो है अगला सवाल है, आप एक नबी हैं अलैहिस्सलाम।
ये तो मुश्किल हो गया आएगा। ठीक है,
अच्छा, आपके बेटे भी नबी हैं।
वाजे हो गया।
अब यहाँ पर भी वो ना जितने जितने अफराद यानी जितनी जितनी हस्तियाँ बनती हैं, ज़रा जी आप बताइए। ज़रा जी आप,
हज़रत इब्राहिम अलैहिस्सलाम।
और हज़रत इब्राहिम अलैहिस्सलाम के बेटे भी नबी थे, इसके अलावा
आप भी बोलेंगे?
जी जी, वो कौन भी थे?
देखो ना,
हज़रत याकूब अलैहिस्सलाम।
हज़रत याकूब अलैहिस्सलाम, इनके बेटे कौन थे नबी अलैहिस्सलाम?
हज़रत यूसुफ़ अलैहिस्सलाम।
हज़रत यूसुफ़ अलैहिस्सलाम, ठीक। अच्छा, अब एक और नाम कि आप नबी हैं और उनके बेटे भी नबी हैं। ये
हज़रत इस्माइल अलैहिस्सलाम।
नहीं, उनके बेटे नबी ना, हज़रत इस्माइल अलैहिस्सलाम के आगे बेटे नबी नहीं थे।
आपके ध्यान में एक और नाम आ रहा है जी, दोबारा दे देंगे जी मेरे बच्चे।
हज़रत इसहाक अलैहिस्सलाम।
हज़रत इसहाक अलैहिस्सलाम, इनके बेटे कौन थे?
याकूब अलैहिस्सलाम।
हज़रत याकूब अलैहिस्सलाम, माशाल्लाह, जवाब दुरुस्त है आपका। हज़रत इब्राहिम अलैहिस्सलाम के बेटे थे हज़रत इसहाक अलैहिस्सलाम। हज़रत इसहाक अलैहिस्सलाम के बेटे थे हज़रत याकूब अलैहिस्सलाम। हज़रत याकूब अलैहिस्सलाम के बेटे थे हज़रत यूसुफ़ अलैहिस्सलाम। अब एक नाम और कि आप नबी हैं और आपके एक बेटे भी नबी हैं,
आपके ध्यान में आ रहा है? नहीं भाई, माइक दे।
हज़रत मूसा अलैहिस्सलाम।
इसका जवाब मुझे लगता है मुश्किल होगा, मैं बता देता हूँ।
जैसे बच्चों ने यहाँ तक भी बताया कि
हाँ, ये माशाल्लाह यहाँ तक पहुँच गए तो ये कमाल है। हज़रत आदम अलैहिस्सलाम और आपके बेटे थे हज़रत शीस
अलैहिस्सलाम।
तो हज़रत शीस अलैहिस्सलाम भी अल्लाह के नबी थे। अच्छा, अब जो है, अब दूसरा सवाल, आप अल्लाह के नबी हैं और आपके दो बेटे अल्लाह के नबी हैं। आप नबी हैं और आपका एक बेटा नहीं, दो बेटे अल्लाह के नबी हैं।
हज़रत इब्राहिम अलैहिस्सलाम।
हज़रत इब्राहिम अलैहिस्सलाम, उनके बेटे
हज़रत इसहाक अलैहिस्सलाम और हज़रत इस्माइल अलैहिस्सलाम।
حضرت اسحاق علیہ السلام اور حضرت
اسماعیل
علیہ السلام. السلام سبحان اللہ
ماشاءاللہ.
اچھا اور اسی وجہ سے حضرت ابراہیم علیہ الصلوۃ والسلام کا جو لقب ہے وہ تھا ابو الانبیاء, نبیوں کے والد.
واہ سبحان اللہ.
حضرت ابراہیم علیہ السلام کے بعد جتنے بھی نبی آئے نا یہ ساری حضرت ابراہیم علیہ السلام کی اولاد سے تھے.
سبحان اللہ.
یعنی ایک طرف حضرت اسماعیل علیہ السلام اور وہاں سے ہمارے آقا سرکار دو عالم صلی اللہ علیہ وسلم آپ تشریف لائے, دوسری طرف سے وہی جو پہلے بیان کیا کہ ان کے بیٹے حضرت اسحاق علیہ السلام, ان کے بیٹے حضرت یعقوب علیہ السلام, ان کے بیٹے حضرت یوسف علیہ السلام. پھر تھوڑا سا آگے جا کے نا ایک دو صدیوں کے بعد پھر آتے ہیں حضرت موسیٰ علیہ السلام, حضرت ہارون علیہ السلام, پھر وہ آگے سلسلہ چلتا ہے. تو یوں جو ہے وہ سارے کے سارے نبی یہ حضرت ابراہیم علیہ الصلوۃ والسلام سے ہیں. تو آپ کا لقب تھا ابو الانبیاء.
سبحان اللہ.
اب ایک سوال, آپ ایک صحابی ہیں, آپ کا نام عبداللہ ہے,
آپ ایک صحابی ہیں اور آپ کا نام عبداللہ,
آپ کا نام عبداللہ ہے. اب عبداللہ نام والے جو ہے وہ ایک تعداد ہے.
جی بیٹا بتائیے.
حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ.
حضرت ابو بکر صدیق رضی اللہ.
اچھا ایک ہو گئے حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ, اور اس کے علاوہ
حضرت عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہ.
حضرت عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہما, سبحان اللہ ماشاءاللہ یہ درست ہے. اور یہ حضرت عبداللہ بن زبیر جو ہیں یہ حضرت عبداللہ کے والد جو حضرت زبیر ہیں یہ بھی صحابی تھے, اور یہ عشرا مبشرہ میں سے ایک ہیں. ٹھیک ہے. اچھا ایک اور صحابی جن کا نام عبداللہ ہے. جی
عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ.
حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما, ان کی کوئی خاص بات, حضرت عبداللہ بن عباس کی خاص بات, بڑی مشہور بات ہے ان کی. ان کی ایک خاص بات تو یہ ہے کہ جیسے حضرت علی رضی اللہ تعالیٰ عنہ نبی پاک علیہ الصلوۃ والسلام کے چچا کے بیٹے تھے, اسی طرح حضرت عبداللہ بن عباس بھی نبی پاک علیہ الصلوۃ والسلام کے کزن تھے, یعنی نبی پاک علیہ السلام کے چچا حضرت عباس کے بیٹے تھے. اور جو قرآن پاک کی تفسیر کا علم ہے وہ سب سے زیادہ حضرت عبداللہ بن عباس کے پاس تھا.
سبحان اللہ.
اچھا ایک اور صحابی جن کا نام عبداللہ ہے.
مفتی صاحب آپ نے فرمایا عشرہ مبشرہ, عشرہ مبشرہ کون ہے؟
عشرہ مبشرہ, عشرہ کہتے ہیں دس کو, واحد اثنان ثلاثہ اربع خمسہ ستہ سبا ثمانیہ تسہ عشرہ. تو جیسے ہم ایک دو تین چار پانچ چھ سات آٹھ نو دس گنتے نا, تو عربی کے اندر ہے واحد اثنان ثلاثہ, یہ اس کے اندر آتا ہے. تو عشرہ کا مطلب ہوتا ہے دس, اور مبشرہ کا مطلب ہے کہ جنہیں خوشخبری دی گئی, بشارت دی گئی.
سبحان اللہ.
تو یہ کون ہے؟ نبی پاک علیہ الصلوۃ والسلام نے ایک مرتبہ ایک ہی محفل میں دس صحابہ کرام کا نام لے کر فرمایا کہ یہ بھی جنتی ہے, یہ بھی جنتی ہے, یہ بھی جنتی ہے, یہ بھی جنتی ہے, یہ بھی جنتی ہے. یوں ایک ہی مرتبہ میں دس صحابہ کرام کے نام لیے.
سبحان اللہ.
فرمایا ابو بکر جنتی ہے, عمر جنتی ہے, عثمان جنتی ہے, علی جنتی ہے, طلحہ جنتی ہے, زبیر جنتی ہے, ابو عبیدہ جنتی ہے. تو یوں نبی پاک علیہ الصلوۃ والسلام نے دس صحابہ کرام کے نام لیے تھے.
سبحان اللہ.
تو ان دس کو کہا جاتا ہے عشرہ مبشرہ, یعنی وہ دس صحابہ جنہیں ایک ہی مرتبہ میں جنت کی بشارت دی گئی. تو ان میں یہ تھے حضرت زبیر رضی اللہ تعالیٰ عنہ, جن کے بیٹے کا نام تھا عبداللہ, عبداللہ بن زبیر رضی اللہ. اچھا ایک اور اتنے مشہور صحابی ہیں جن کا نام عبداللہ ہے, آپ نے بڑا سنا ان کا نام
روایتوں میں بھی,
روایتوں کے اندر روایت ہے حضرت عبداللہ بن فلاں سے, حضرت عبداللہ بن فلاں سے.
مشکل ہو رہا ہے تھوڑا.
اچھا چلے ایک اور میں پہچان بتا دیتا ہوں. خلفائے راشدین ان میں سے ایک کے بیٹے ہیں, خلفائے راشدین میں سے ایک ہستی کے بیٹے ہیں.
حضرت عبداللہ بن عمر بن عاص رضی اللہ عنہ.
جی
عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ.
حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ یہ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کے بیٹے ہیں.
سبحان اللہ.
حضرت عمر فاروق خلفائے راشدین میں سے, اور ان کے بیٹے کا نام حضرت عبداللہ. اچھا اب ان کی ایک مشہور بات آپ کو سناتا ہوں. حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ جو ہیں یہ ایسے صحابی تھے کہ نبی پاک صلی اللہ علیہ وسلم کے بارے میں ان کو جو پتہ چلتا نا کہ آقا کریم علیہ الصلوۃ والسلام نے یہاں پر قیام کیا تھا، یہاں پر نماز پڑھی تھی، یہاں پر آپ گئے تھے، یہاں آپ بیٹھے تھے، یہ وہیں جا کے نماز پڑھتے تھے، وہیں جا کے جو ہے وہ بیٹھتے تھے، وہیں سے گزرتے تھے۔
سبحان اللہ،
یہ آپ کی بڑی خصوصیت تھی۔ مکہ مدینے کے راستے میں کئی جگہ پر مسجد بنی ہوئی تھی، لیکن آپ مسجد سے ہٹ کے تھوڑا فاصلے پہ جا کے نماز پڑھتے تھے، تو کسی نے کہا کہ مسجد یہاں پر ہے، آپ وہاں جا کے نماز پڑھتے ہیں، تو آپ نے جواب دیا کہ میں نے نبی پاک علیہ الصلوۃ والسلام کو یہاں نماز پڑھتے ہوئے دیکھا،
سبحان اللہ،
تو میں اس لیے یہاں پر نماز پڑھتا ہوں،
سبحان اللہ۔
تو یہ تھا ہمارا کہ آپ صحابی ہیں اور آپ کا نام عبداللہ ہے۔ ایک اور بڑے مشہور صحابی ہیں، ویسے اگر آپ بتا دے تو
ان کا نام آنا چاہیے،
ان کا نام بھی آنا چاہیے،
عبداللہ بن مسعود،
حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ۔ ماشاء اللہ، یہ بھی عبداللہ نام ہے، بہت بڑے صحابی ہیں، اور یہ اتنے بڑے صحابی تھے کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا تھا کہ عبداللہ جو ہیں یہ علم کی گٹھڑی ہیں، یعنی جیسے کسی نے سر پہ گٹھڑی رکھی ہوتی ہے نا وہ سامان بھر کے، تو فرمایا تھا کہ انہوں نے علم جو ہے نا وہ یوں باندھ کے رکھا ہوا ہے، یہ تو یہ ان کا مقام جو ہے وہ یہ تھا، حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ۔ تو اب اچھا، اب آ جاتے ہیں اپنے ذرا سوال کی طرف۔ آپ ایک صحابی ہیں، آپ کا نام عبداللہ ہے، آپ اپنی کنیت سے مشہور ہیں۔ اب کتنے سارے صحابہ کے نام لیے ہم نے، جتنے نام لیے، عبداللہ بن عمر، عبداللہ بن مسعود، عبداللہ بن سلام بھی ہیں، اور بقیہ صاحب کنیت سے مشہور ہیں،
حضرت ابو بکر صدیق،
حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ،
حضرت ابو بکر صدیق۔
تو کیا کنیت ہے آپ کی؟
صدیق،
حضرت
ابو بکر صدیق کنیت ہے، اور نام حضرت عبداللہ۔
تو کنیت کیا ہوئی، صدیق ابو بکر یا ابو بکر صدیق، کیا ہوئی؟
ابو بکر صدیق۔
اور بڑے کو پکا کر کے بتائے،
حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ،
برابر علیہ
وسلم، صدیق کنیت ہے،
آپ بتا دو،
صدیق کنیت ہے،
حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ،
حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ۔ کنیت پتہ کسے کہتے ہیں؟ کنیت وہ ہوتی ہے جس میں یہ ابو کا لفظ آتا ہے، ابو عبداللہ، ابو بکر، ابو حسن، ابو علی، ابو الحسن، تو یہ جس میں یہ ابو کا لفظ ہوتا ہے نا، اس کو کنیت کہتے ہیں، فلاں کے والد، فلاں کے باپ۔ تو یہ تو ہو گیا ماشاء اللہ کہ آپ ایک صحابی ہیں، آپ کا نام عبداللہ ہے، آپ اپنی کنیت سے مشہور ہیں۔ ایک بات ایسی ہے کہ جس میں تو آپ سارے سمجھ جائیں گے کہ کون ہیں، آپ مسلمانوں کے پہلے خلیفہ ہیں،
سبحان اللہ۔ چلیں مل کر نام بتائیے،
حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ، ماشاء اللہ۔
چلیں جی، ہمارا یہ سیگمنٹ بھی اختتام ہوا، اور ایک اور پیارا سا سیگمنٹ ہے، اور اس سیگمنٹ کا نام ہے صحیح غلط۔ اب یہ زبان سے نہیں کہنا ہے، ہم آپ کو ایک چھوٹے سے بورڈ تیار کیے ہیں، تو یہ آپ نے یہ کیا لکھا ہے بچوں،
صحیح،
اور یہ کیا لکھا ہے، تو اب جس بچے سے سوال ہوگا وہ بچہ جواب دے گا صحیح یا غلط۔ تیار ہیں آپ لوگ؟ چلیں، کون کون بچے؟ چلیں جی، ایک آپ پکڑیں، جی ایک آپ لیں، جی چلیں، جی انکل چلیں، ایک چھوٹی والی بچی کو دیں، ٹھیک ہے، اور ایک آپ کو دیں، ایک آپ، ٹھیک ہے میرے بچوں۔ اب آپ جس سے سوال ہوگا تو وہ یہ بورڈ کے ساتھ صحیح کہاں لکھا ہے بتائیے، غلط، غلط، صحیح، زبردست، سمجھ گئے آپ لوگ بات۔ اب آپ سے مفتی صاحب جو ہے سوال کریں گے، تو آپ نے بتانا ہے صحیح یا غلط،
قربانی سال میں ایک مرتبہ ہوتی ہے،
جی سب کی طرف سے جواب آیا ہے،
سارے صحیح ہیں، سارے صحیح ہیں،
سارے ہی صحیح ہیں۔ اب جنہوں نے بتایا ایسی زبان سے بتائیے،
صحیح،
زبردست۔
حج سال میں دو مرتبہ ہوتا ہے،
अच्छा बाद बच्चे देख रहे हैं कि वो क्या बोल रहे हैं तो फिर उसी तरह
तो कितनी मरतबा होता है
एक
मरतबा
जबरदस्त
वैसे अगर कोई वहां से अरफात में जाए फिर निकल आए फिर दोबारा चला जाए
तो उसने तो दो मरतबा किया लेकिन
तब भी एक ही होगा ठीक है तब भी एक ही होगा भले अरफात में दाखिल होके बाहर निकला फिर अंदर चला जाए फिर बाहर निकला फिर अंदर चला जाए बोले तीन हज करके आया हूँ
तीन हज
कर ऐसा नहीं होगा वो एक ही शुमार होगा
माशाल्लाह
अच्छा कुर्बानी हजरत मूसा अलैहि सलाम की सुन्नत है
कुछ देखा देखी और कुछ रहन से
वाह भाई वाह तो ये किन की सुन्नत है जो कुर्बानी हम करते हैं ये हजरत इब्राहीम अलैहिस्सलाम की सुन्नत है वैसे हजरत मूसा अलैहिस्सलाम भी कुर्बानी करते थे लेकिन वो उनकी और कुर्बानियाँ होती थी लेकिन जो हम 10 ज़ुलहिज्जा को कुर्बानी करते हैं ईद उल अज़हा पे ये हजरत इब्राहीम अलैहिस्सलाम की सुन्नत मुसलमान अल्लाह पाक के हुक्म पर अमल करते हुए कुर्बानी करते हैं
जबरदस्त
इसका जवाब ऑब्वियसली यकीनन
जबान से भी कहते
ला शक्काफी माशाल्लाह हाजी 9 ज़ुलहिज्जा शरीफ को मैदान अरफात जाते हैं यानी हज जो है ये 9 ज़ुलहिज्जा को होता है
जबान से भी कहते
सही
ऊंट की कुर्बानी के लिए ऊंट की उम्र 3 साल जरूर होनी चाहिए
जी काट से बताइए ना काट से बताइए
3 साल
अब जबान से बता देते 3 साल गलत है
या मेरे माली तो कितनी होनी चाहिए
5
साल सही कहा आपने दुरुस्त है माशाल्लाह गाय 2 साल की
जी
ऊंट 5 साल का
जी
बकरा
1
साल का और दुम्बा और मेंढा
1 साल का
एक और
वो 1 साल का लेकिन अगर 6 महीने वाला भी लगे ना कि साल के बराबर बराबर ही है तो फिर उसकी भी हो सकती है
सही
ठीक 9 ज़ुलहिज्जा शरीफ को यौमुल अरफा यानी अरफा का दिन कहते हैं ये भी इख्तलाफ हो गया आपस में
जी
आधे कह रहे कहते हैं और आधे कहते हैं नहीं
9
ज़ुलहिज्जा शरीफ को यौमुल अरफा कहते हैं आपने गलत किया हुआ जी दुरुस्त ये है कि 9 ज़ुलहिज्जा शरीफ को ही यौमुल अरफा कहते हैं कि इसी दिन मैदान अरफात में जाते हैं और यही वो दिन है जिस दिन हज होता है तो इस दिन को तो जरा अच्छे तरीके से याद रखे ना 9 ज़ुलहिज्जा को तो बहुत अच्छे तरीके से याद रखना हज इसी दिन करना है यौमुल अरफा को तो यौमुल अरफा 9 ज़ुलहिज्जा शरीफ को कहते हैं
चलिए जी अब आपने बताना है कार्ड में ठीक है एक आखिरी सवाल ये बताइए प्रोग्राम का वक्त इख्तिताम की तरफ है
सही
हाँ आपने माशाल्लाह बड़ी अच्छी बच्चों को मालूमात फराहम की और आप जब थोड़े बड़े होंगे और फतवा वतवा लेने की ज़रूरत होगी तो आपको मुफ्ती साहब याद आएंगे ठीक है तो आप उनको बता सकते हैं मतलब हम छोटे से थे आपके प्रोग्राम में आए थे
इनमें माशाल्लाह कई खुद मुफ्ती बने हुए होंगे
इंशाल्लाह लेकिन रहनुमाई तो रहेगी ना फाइनल तो आपकी तरफ से होगा अल्लाह ताला आपको बरकत अता फरमाए आफियत अता फरमाए और बच्चे भी जहाँ बैठे हुए हैं और जो घर पे बैठे बैठे हुए हैं मुफ्ती साहब के लिए भी दुआ करें और मैं चाहूँ मुफ्ती साहब प्रोग्राम का भी इख्तिताम की तरफ है बच्चों को दुआओं से नवाज इसी के साथ ही हम अपने प्रोग्राम का इख्तिताम करेंगे
اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وبارك وسلم اے مولا کریم ہم یہاں پر جتنے موجود ہیں جتنے بچے موجود ہیں اے اللہ ان سب کی ان کے والدین کی ان کے گھر والوں کی بے حساب بخشش فرما اے مولا کریم ان سب کو ایمان والی عافیت والی صحت والی خوشیوں والی لمبی زندگی عطا فرما مولا کریم ان سب کو دین کا اعلیٰ قسم کا علم عطا فرما اے اللہ ان سب کو باعمل نیک اور متقی مسلمان بنا اے مولا کریم ان سب کی دنیا کی بھی خیر فرما، آخرت کی بھی خیر فرما. اے اللہ زندگی بھر اپنی رحمتوں کا سایہ انہیں عطا فرما. وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین.
عید پھر آئی ہے، خوشیاں لائی ہے، عید پھر آئی ہے، عید قربان. عید پھر آئی ہے، خوشیاں لائی ہے، عید پھر آئی ہے، عید قربان. عید پھر آئی ہے، خوشیاں لائی ہے، عید پھر آئی ہے، عید قربان. عید پھر آئی ہے، خوشیاں لائی ہے، عید پھر آئی گئی دے قربان.
واہ.